أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الميامين لا سيما على الإمام المنتظر والحجة الثاني عشر الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة الباقية على أعدائهم أجمعين من يوم ظلمهم إلى قيام يوم الدين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي وجلني خالصا لوجهك الكريم يا الله. أما بعد، فقد قال الله سبحانه وتعالى في القرآن الحكيم بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صلوات على محمد وآل محمد. برادران عزیز و خواران محترم، سلسلہ مجالس کی آج یہ دوسری نشست ہے. سورہ مبارک والعصر کی تلاوت مسلسل آپ کے سامنے کی جا رہی ہے، اور ارشاد پروردگار ہے کہ والعصر زمانے کی قسم، زمانہ گواہ ہے، ان الانسان لفی خسر، کے تمام انسان خسارے میں ہیں. الا الذین آمنوا وعملوا الصالحات، ہم اگر وہ لوگ کہ جو ایمان لائے اور جنہوں نے اعمال صالحہ انجام دیے، اور پھر اس کے بعد جو ایمان اور عمل صالح کے پیغام کو انہوں نے سمجھا تھا، اسے اس انہوں نے اپنے لیے ایک کاپی رائٹ نہیں سمجھ لیا کہ دوسروں تک منتقل نہیں ہو سکتا، بلکہ ان کے اندر اتنی سخاوت ہے، اتنا ان کا ظرف ہے کہ وہ دوسروں تک کنوے کرنا جانتے ہیں، کمیونیکیٹ کرنا جانتے ہیں، امپارٹ کرنا جانتے ہیں. انہیں معلوم ہے کہ یہ پیغام دوسروں تک پہنچنا چاہیے، تو پھر وہ کرتے یہ ہیں کہ تواصو بالحق و تواصو بالصبر، کہ ایک دوسرے کو حق کا پیغام دیتے ہیں اور صبر کی تلقین کرتے ہیں. کل میں نے آپ کی خدمت میں گزارش کی تھی کہ پروردگار عالم جب قسم کھاتا ہے تو ظاہر ہے کہ اس کا مقصد یہ ہوتا ہے کہ جو جواب قسم ہے، جو قسم کے بعد بیان ہو رہا ہے، اس کے اندر دیدگی ملحوظ خاطر رہے، اس کی تمام تر توجہات اس طرف ڈائیورٹ ہو، وہ روا روی میں اس جملے کو نہ سنیں کہ بس ایک عام سا جملہ ہے جو کہہ دیا گیا، بلکہ سامع متوجہ ہو جائے کہ کوئی بڑی بات ہے کہ جو کی جا رہی ہے. ایک تو بولنے والا خود خدا، اور پھر اس کے بعد وہ کسی کی قسم کھائے، اور قسم کھانے کے بعد کسی بات کو بیان کرے، تو وہ بات کتنی اہم ہوگی. اور وہ بات یہی ہے کہ ان الانسان لفی خسر، کہ تمام کے تمام انسان خسارے میں ہیں. تو ظاہر ہے کہ خسارے کا سوال اس وقت پیدا ہوتا ہے کہ جہاں پر امکان نفع پایا جاتا ہو. جب نفع کا امکان ہوگا تو پھر اس کے بعد خسارے کا افسوس ہوگا کہ جب نفع ہو سکتا تھا تو خسارہ کیوں ہوا، اور اسی کو پھر شکوے کے طور پر بھی پیش کیا جائے گا، شکایت کے طور پر بھی پیش کیا جائے گا، تنبیہ کے طور پر بھی پیش کیا جائے گا. دیکھیے، یہ جو پروردگار عالم نے قسم کھائی ہے، جو زمانے کی قسم ہے، یہ بہت بڑا سرمایہ ہے جو انسان کو دیا گیا. یعنی عجیب بات یہ ہے کہ قسم بھی سرمایہ، قسم بھی زمانے کی کھائی جا رہی ہے، اور وہی زمانہ ہے کہ جو انسان کو سرمایہ کے طور پر دیا گیا ہے. کیپٹل وہی ہے کہ جس کو انویسٹ کرنا ہے، اور یہ زمانہ پگھلتا ہوا سرمایہ ہے. یعنی ایک ایسا سرمایہ ہے کہ جو انسان کا انتظار نہیں کرتا. یعنی مجھے یاد ہے کہ جب میں MBA کر رہا تھا تو اس زمانے میں پروفیسرز ایک تعبیر استعمال کرتے تھے کہ کچھ آئٹمز وہ ہوتی ہیں کہ جن کو پیریشیبل آئٹمز کہا جاتا ہے، جو ختم ہو جاتی ہیں. یعنی آپ مثال کے طور پر کپڑا لے کر اگر بیچنے کے لیے بازار میں جائیں تو ظاہر ہے کپڑا آپ کا ساتھ دے گا. ایسا نہیں کہ گاہک آج نہیں ملا تو کپڑا کل سڑ جائے گا، کپڑا آپ کا انتظار کرے گا، کپڑا آپ کا ساتھ دے گا. اس کا ڈیپریسیشن کا پروسیس ضرور ہوگا، مگر وہ کوہنگی اور وہ فرسودگی طاری ہونے میں ٹائم لگے گا. आप अगर कालीन बेच रहे हैं तो कालीन ये नहीं है कि आज अगर ग्राहक नहीं मिला तो कल कालीन ख़राब हो जाएगा। ऐसा नहीं है कि फर्नीचर अगर आपने बेचने के लिए निकाला है तो अगर आपको ग्राहक नहीं मिला, कस्टमर नहीं मिला, तो आपका फर्नीचर आपका साथ नहीं देगा, फर्नीचर आपका साथ देगा। लेकिन आप मुझे इंसाफ से बताइए कि अगर बेकरी पर कोई पेटिस बेचने के लिए रख दे तो क्या ये पेटिस भी साथ देंगे? वो तो दुकानदार के पास एक ही ऑप्शन है कि शाम तक ग्राहक मिल जाए तो ठीक है, वरना खुद ही खा जाए। इसके अलावा उसका भी यूटिलाइजेशन कुछ हो नहीं सकता, या सदका कर दे या किसी और को दे दे या खुद खा जाए, कुछ भी करे, मगर ये बहरहाल पेरिशेबल आइटम है। इसलिए कि अगर इसका ग्राहक नहीं मिला तो इसने या सड़ जाना है या स्टेल हो जाना है, बासी हो जाना है, फिर ये इस काबिल नहीं रहेगा कि उसे बेचा जा सके। तो उसकी एक्सपायरी बहुत जल्द आ जाती है, उसकी जो मुद्दत मियाद है वो बहुत जल्द पूरी हो जाती है। तो ये पेरिशेबल आइटम्स है, इंसान का आम मुशाहदा है कि इसी तरीके से होता है। तो आप देखेंगे कि इमाम फ़ख्रुद्दीन राज़ी ने एक अजीब जुमला लिखा, यानी फ़ख्रुद्दीन राज़ी शिया नहीं थे, मगर उनकी तफसीर बहुत मशहूर है जिसका नाम है तफसीर कबीर। उसके मुख्तलिफ नाम है मगर एक नाम जो ये बहुत मशहूर है वो तफसीर कबीर। अच्छा, इमाम फ़ख्रुद्दीन राज़ी उन्होंने किताब लिखी तफसीर में, तफसीर कबीर। और एक और हमारे अहले सुन्नत के उलमा में से हैं ज़मख़शरी, उन्होंने भी एक तफसीर लिखी जिसका नाम है तफसीर कशाफ। और ये दोनों बहुत अहम तफसीरें मानी जाती हैं बरादरान अहले सुन्नत में, इस एतबार से कि ज़मख़शरी का ताल्लुक मोतज़िला फ़िरक़े से था और जो इमाम फ़ख्रुद्दीन राज़ी हैं उनका ताल्लुक अशायरा से था, और ये ख़ुद आपस में एक दूसरे के साथ कन्फ्रंट करते थे। यानी अगरचे दोनों का ताल्लुक मकतब खिलाफत से था, वो इमामत को नहीं मानते थे, मगर उसके बावजूद इन दोनों के आपस में नज़रियात मुतसादिम थे। तो तफसीर भी एक तरह से एक दूसरे की ज़िद पर लिखी गई थी, मगर ये इतनी अहम तफसीर बन गई कि बाद में अल्लामा इकबाल ने भी जो शेर कहा तो उसमें नुमाइंदा तफासीर के तौर पर इन दो तफसीरों को पेश किया। जब कुरान की अहमियत को समझाने के लिए उन्होंने ये शेर इंशा किया कि तेरे ज़मीर पे जब तक न हो नुज़ूले किताब, यानी अगर तुझे कुरान से इस्तेफादा करना है तो अपने ज़मीर पर इस कुरान को नाजिल करवाना पड़ेगा। तेरे ज़मीर पे जब तक न हो नुज़ूले किताब, गिरह कुशा है न राज़ी न साहिब कशाफ। तो राज़ी यानी जिन्होंने तफसीर कबीर लिखी और ज़मख़शरी के जिन्होंने कशाफ लिखी, तो तेरे ज़मीर पे जब तक न हो नुज़ूले किताब, गिरह कुशा है न राज़ी न साहिब कशाफ। न ये तफसीर काम आएगी न वो तफसीर काम आएगी जब तक तू अपने ज़मीर पर कुरान मजीद को नाजिल करवाने के लिए तैयार ना हो जाए। तो फ़ख्रुद्दीन राज़ी की जो तफसीर है वो कई कई जिल्दों पर मुश्तमिल एक ज़खीम तफसीर है, और उनको फ़ख्रुद्दीन राज़ी इसीलिए कहा जाता है कि उनका ताल्लुक रह से था। यह रह वही इलाका है जो तहरान के मज़ाफ़ात में है, कि जहाँ के रहने वालों को राज़ी कहा जाता था। अब ज़ाहिर है कि ये नौजवान दोस्त जो यहाँ पर मौजूद हैं उनके लिए गुजारिश कर रहा हूँ, ये राज़ी वो राज़ी नहीं है कि जिनको हम कहते हैं राज़ी बर रज़ाए रब। ये राज़ी ज़े के साथ है, रे अलिफ ज़े और फिर ये, तो ये राज़ी वो वाला राज़ी। हमारे भी एक बहुत मशहूर आलिम दीन है कि जिनको दूसरे उनवान से ज़्यादा जाना जाता है, मगर वो भी राज़ी है, मोहम्मद इबन याकूब कुलैनी अर राज़ी। ये जो हमारी तफहदीस की जो किताब है अल काफ़ी, उसके मौलिफ हैं, सिकतुल इस्लाम, जनाब मोहम्मद इब्ने याकूब कुलैनी अर राज़ी। तो वो भी राज़ी इसीलिए कहलाते थे कि रे के इलाके से उनका ताल्लुक था। तो जिस तरह से लाहौर वालों को लाहौरी कहा जाता है, देहली वालों को देहलवी कहा जाता है, लखनऊ वालों को लखनवी कहा जाता है, उसी तरह से ये अजीब है कि रे वालों को राज़ी कहा जाता है। तो इमाम फ़ख्रुद्दीन राज़ी ये कतअन प्रो अहले बैत नहीं है, यानी शिया नहीं है, और बहुत कम ऐसे मौके हैं कि जहाँ पर उन्होंने अहले बैत के फ़ज़ाइल का ज़िक्र किया। तो वो जब अहले बैत के फ़ज़ाइल का कहीं पर इकरार कर लें, जैसे सूरह कौसर के मौके पर उन्होंने आले मोहम्मद का ज़िक्र गैर मामूली अंदाज से किया, तो मौलाना अज़र हसन ज़ैदी साहब मुझे याद आए कि वो फरमाया करते थे कि राज़ी ने बड़ी मुश्किल से राज़ी होकर ये जुमला लिखा। कब, वो इतनी आसानी से राज़ी होते नहीं थे, थे राज़ी मगर आले मोहम्मद के फ़ज़ाइल के बाब में इतनी आसानी से राज़ी नहीं होते थे। तो अब ये बात तो निकली थी फ़ख्रुद्दीन राज़ी के एक जुमले से, तो उन्होंने सूरह वल असर में जो ज़माने की कसम खाई गई और जो पेरिशेबल आइटम्स की हम बात कर रहे थे, तो उस हवाले से उन्होंने एक बड़ा दिलचस्प और लतीफ़ तबसरा किया। उन्होंने कहा कि परवरदिगार आलम ने जो ज़माने की कसम खाई है, तो इसका क्या मफहूम है, ये मुझे समझाया एक बर्फ़ फरोश ने, जो बर्फ़ बेच रहा था। जो बर्फ़ बेच रहा था तो बर्फ़ बेचते हुए वो एक सदा लगा रहा था, तो जो सदा लगा रहा था उससे मुझे समझ में आया कि यहाँ परवरदिगार आलम समझाना क्या चाहता है। अब उसे क्या सदा लगा रहा था, कहा उसकी सदा ये थी कि इरहमु मैं यजूबो रासो मालिही, कि रहम करो उस पर, रहम करो उस पर कि जिसका सरमाया पिघल रहा है। यानी ये बर्फ़ ये मेरा कुल सरमाया है, रहम करो मुझ पर जिसका सरमाया पिघल रहा है। यानी अगर तुम ख़रीदार हो तो बड़ी मेहरबानी, आओ और आकर ख़रीद लो, इसलिए कि अगर तुम नहीं ख़रीदोगे तो ये बर्फ़ मेरा इंतज़ार नहीं करने वाली, बल्कि इस बर्फ़ ने पिघल जाना है। तो वो समझाना ये चाह रहे थे कि जिस तरीके से बर्फ़ फरोश का इंतज़ार नहीं करती, उसी तरह ज़माना भी किसी का इंतज़ार नहीं करता, ज़माना भी पिघलने वाला सरमाया है। दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद। तो अब बरादरान अजीज़, यहाँ पर कि ये पिघलता हुआ ज़माना कैसे बात एक तगैयर को है ज़माने में, बात तो यही है कि हर जगह बस तगैयर, तहव्वुल, तबद्दुल, एक ग्रेजुअल चेंज है कि चीज़ें बस इवॉल्व होते हुए आगे बढ़ती चली जा रही हैं। तो यहाँ परवरदिगार आलम ने कहा कि ये ज़माना गुजर रहा है, पिघल रहा है, और इस बात की गवाही दे रहा है कि इन्नल इंसाना लफ़ी खुसर, के तमाम इंसान खसारे में है। इल्लज़ीना आमनु, वो पहली चीज़ जिसे परवरदिगार आलम ने बयान किया कि एक्सेप्शनल क्लॉज को अगर समझना है तो जान लो कि वो पहली चीज़ जो इंसान को खसारे से बाहर लेकर आती है वो उसका ईमान है। कि अगर किसी के पास दौलत ईमान आ गई तो इसका मतलब यह है कि वो खसारे से बाहर आना शुरू हो गया। ये नहीं कहा कि वो खसारे से मुकम्मल बाहर आ गया, वो खसारे से बाहर आना शुरू हो गया, यानी अब उसका कारोबार क्लिक कर रहा है, अब वो आगे बढ़ता चला जा रहा है। और कल मैंने गुजारिश की थी आपकी खिदमत में कि जो ईमान है वो फ़क़त मालूमात का नाम नहीं है। मालूमात यानी किसी चीज़ को जान लेना, ये तो इंसान का मुशाहिदा है, मगर जिस चीज़ को हम ईमान कहते हैं वो ईमान बिलग़ैब है, वो चीज़ जो इंसान की ऑब्जर्वेशनल रेंज में आ जाए वो यकीनन इंसान का मुशाहिदा है, उसको गैब नहीं कहते। ये उसके ईमान का मुकदमा ज़रूर बन सकता है, जिस पर कल हमने बात की थी कि ये तमहीद ज़रूर बन सकता है, ये फॉरवर्ड ज़रूर बन सकता है, लेकिन ये नहीं है कि जिस चीज़ को इंसान ने देख लिया, सुन लिया, वो उसका ईमान बन गया। इसलिए कि अगर एथियस्ट है तो वो भी बहुत कुछ देख रहा है, वो भी बहुत कुछ सुन रहा है, लेकिन उसका देखना और उसका सुनना उसे साहिब इल्म तो बनाता है, साहिब ईमान नहीं बनाता। तो साहिब इल्म होना और बात है, साहिब ईमान होना और बात है। इल्म अगर इंसान के लिए आयत का दर्जा रखता हो तो वो निशानी बन जाएगा, और जब वो निशानी बन जाएगा तो इंसान के लिए एक पैगाम बन जाएगा कि वो कुछ देखे और कुछ समझे। यानी कुछ वो चीज़ें होंगी जो महसूस हो रही होंगी, और उस महसूस के ज़रिए से उसे गैब तक पहुँचने में आसानी हो जाएगी, उसे एक सीढ़ी मिल जाएगी कि जिसके ज़रिए से वो गैब से अपने ताल्लुक़ को इस्तेवार कर पाएगा। इसीलिए आप देखेंगे कि जो पहली सीढ़ी है कि जहाँ पर इंसान शुरू करता है अपने सफ़र ईमान को, वो है अपने खालिक के ऊपर ईमान लाना, कि जब मैं हूँ तो इसका मतलब यह है कि कोई मेरा खालिक भी है। अगर मखलूक है तो खालिक का होना ज़रूरी है, ममलूक है तो मालिक का होना ज़रूरी है, मसनू है तो साने का होना ज़रूरी है, और अगर नेमत है तो मुनइम का होना ज़रूरी है। और अगर इंसान उस नेमत से इस्तेफादा करे और फिर मुनइम को सजदा शुक्र पेश न करे तो खुदा को हक है कि वो शिकवा करे कि फबै आला रबुमा तुकज़्ज़बान, कि तुम अपने रब की कौन कौन सी नेमतों को जुटलाओगे। यहाँ मैं आपकी खिदमत में अर्ज़ करूँ बरादरान अज़ीज़, और आपकी तवज्जुहात दरकार हैं कि गौर कीजिएगा इस बात के ऊपर कि ये सिरा अगर हाथ में आ गया कि एक मर्तबा इंसान खुदा को मान ले और खुदा पर ईमान ले आए तो सिरा उसके हाथ में आ गया। यानी अब अगर कोई हमसे ये पूछे कि तशय्यो का अकीदा ईमानियात के बाब में क्या है, कि ईमान किसको कहते हैं, तो बरादरान अजीज सीधी और साफ बात यह है कि हम सिर्फ और सिर्फ खुदा को मानते हैं और कुछ नहीं मानते और किसी को नहीं मानते। यानी अगर वन लाइन में एक जुमले के अंदर कोई मुझसे ये पूछे कि शियत का ईमान के बारे में क्या तबसरा है, تو ٹیکنیکل مباحث تو اپنے مقام پر، مگر بالکل عوامی انداز سے اگر سمجھانا ہو تو ایک جملے کے اندر یہ کہا جا سکتا ہے کہ ہم صرف اور صرف خدا واحد کو مانتے ہیں اور کچھ نہیں مانتے. یعنی آپ اگر حیران ہو رہے ہیں تو میں اس کی بھی تشریح کرتا ہوں، لیکن یہ غور فرمائیے گا، بات یہی ہے. یعنی پروردگار عالم یہ چاہتا ہے کہ انسان اس مادی دنیا میں رہتے ہوئے اس بات کو سمجھ لے کہ معاملہ صرف اتنا نہیں ہے کہ جتنا اس کو دکھ رہا ہے، معاملہ اس سے آگے کا بھی ہے. اور جیسے ہی وہ غیب کی دنیا میں قدم رکھتا ہے تو اب اس کے لیے ایک سب سے بڑا مسئلہ یہ ہوتا ہے کہ اسے اپنے غیب کے ساتھ تعلق کو قائم بھی رکھنا ہے، نمبر ایک، اور غیب کے نام پر دھوکہ بھی نہیں کھانا. ورنہ یاد رکھیے گا کہ اگر ایک شخص ہے وہ خدا کا انکار کر دیتا ہے، اس کا مطلب یہ ہے کہ وہ غیب کی دنیا کا انکار کر دیتا ہے. یہاں تک تو ٹھیک ہے، یعنی یہاں تک ٹھیک ہے سے میری مراد یہ ہے کہ یہ ایک گمراہی. مگر اگلا مرحلہ کیا ہے کہ کوئی یہ کہے کہ ہاں جناب ہم تو غیب کو قبول کرتے ہیں، مگر اب جب وہ غیب کو قبول کرتا ہے تو ٹریپ ہو جاتا ہے. یعنی اب آپ ذرا غور فرمائیے کہ جو خداؤں کو مان رہے ہیں اور شرک کر رہے ہیں تو وہ غیب کے منکر نہیں ہے، مگر مسئلہ یہ ہے کہ انہوں نے غیب کے معاملے میں اتنا دھوکہ کھایا، اتنا دھوکہ کھایا کہ انہوں نے ایک خدا کی جگہ خداؤں کے ایک سلسلے کو ماننا شروع کر دیا. بھائی بت پرستی کیوں مقبول ہو گئی؟ کیوں باطل خداؤں کی پوجا ہونا شروع ہو گئی؟ کیوں ان کی بندگی شروع ہو گئی؟ اس کی سب سے بڑی وجہ یہ ہے کہ انسان نے غیب کی وادی میں قدم تو رکھا مگر ٹریپ ہو گیا، اور جب ٹریپ ہو گیا تو اس نے اس کو مان لیا کہ جس کی واقعیت سے کوئی نسبت اور کوئی تعلق نہیں ہے. یعنی یہاں پر غور فرمائیے گا کہ غیب کے نام پر حقیقت کو قبول کرنا ایمان ہے، اور غیب کے نام پر دھوکہ کھانا سپرسٹیشن ہے، وہم ہے، الوجن ہے، آئی واش ہے. پروردگار عالم غیب کے منکر کی بھی مذمت کرتا ہے، مگر جتنی مذمت غیب کے منکر کی کرتا ہے اس سے زیادہ مذمت ان لوگوں کی کرتا ہے کہ جو غیب کے نام پر دھوکہ کھاتے ہیں. اسی لیے آپ غور فرمائیے کہ کیوں کلمے کے اندر پہلی چیز یہ سکھائی گئی کہ لا الہ کہو پھر کچھ اور بات کرو. یہ کیوں کہا گیا کہ پہلے انکار کرو کہ میں کسی کو خدا نہیں مانتا، بس اللہ کو خدا مانتا ہوں. تو سب کا انکار کیوں ہو رہا ہے؟ کہ غیب کی دنیا میں قدم رکھ رہا ہوں مگر دھوکہ نہیں کھا رہا، میں خدا واحد کو قبول کرتا ہوں جو حق ہے، مگر خدا کے نام پر دھوکہ کھانے کے لیے تیار نہیں ہوں. اور میں آپ کے ذوق سے قریب ہو کر عرض کروں تو لا الہ کہہ کر تبرے کا اعلان پہلے کیا گیا، الا اللہ کہہ کر تولا کا اعلان بعد میں کیا گیا. درود بھیجے گا محمد و آل محمد. اور اب میں اپنے اس جملے کی طرف واپس آتا ہوں کہ اگر کوئی ہم سے یہ پوچھے کہ ایمانیات کے باب میں تشیع کا نظریہ کیا ہے، شیعت کیا کہتی ہے، تو شیعت صرف ایک بات کہتی ہے کہ ہم خدا کو مانتے ہیں اور بس اسی کو مانتے ہیں، اس ایک کو مانتے ہیں اور بس اسی کو مانتے ہیں. تو کیا کسی اور کو نہیں مانتے گا؟ کسی اور کو اگر مانتے ہوتے تو لا الہ کیوں کہتے؟ لا الہ کہتے اسی لیے ہیں کہ ہم کسی اور کو نہیں مانتے، تو صرف اور صرف خدا کو مانتے ہیں. اس کے لیے اعلان کرتے ہیں کہ الا اللہ، کہ اللہ کو مانتے ہیں اور بس اسی کو مانتے ہیں. تو شیعت کا خلاصہ کیا ہے؟ شیعت کا خلاصہ یہ ہے کہ بس اس کو مانو. اب اس کے بعد اگلا مرحلہ کیا ہے؟ بس اس کو مانو، جس کو وہ منوائے اس کو مانو. بس اس کو مانو اور جس کو وہ منوائے اس کو مانو، اپنی طرف سے کسی کو مت مانو. اس کو ماننے کے بعد جس کو وہ منوائے اس کو مانو. وہ کہے محمد کو مانو تو محمد کو مانو، وہ کہے علی کو مانو تو علی کو مانو. ہمیں شخصیتوں پر کوئی بحث نہیں ہے، ہم تو صرف اتنا دیکھنا چاہتے ہیں کہ وہ کس کو منواتا ہے. تو ہمارے عقائد کا بنیادی جو جملہ ہے وہ یہ ہے کہ بس اس کو مانو، جس کو وہ منوائے اس کو مانو. اگلا جملہ، جس کو وہ جو منوائے اس کو وہ مانو. یعنی یہ تین جملے اگر یاد رکھ سکیں کہ بس اس کو مانو، جس کو منوائے اس کو مانو، جس کو وہ جو منوائے اس کو وہ مانو، جتنوں کو منوائے اتنوں کو مانو. یعنی میں چاہوں گا کہ یہ چاروں جملے ترتیب سے آپ کے ذہنوں کے اندر محفوظ ہو جائیں کہ بس خدا کو مانو، جس کو منوائے اس کو مانو، جس کو وہ جو منوائے اس کو وہ مانو، جتنوں کو منوائے اتنوں کو مانو. اب اگر اس ایک کو ہم نے مان لیا تو پھر اس کے بعد اسی سے پوچھو کہ کسی اور کو ماننا ہے. وہ کہے کہ محمد کو مانو، تو ہم نے کہا کہ مالک بالکل مانیں گے، اب تو بتا کہ کیا ماننا ہے؟ خدا ماننا ہے. کہا خدا خبردار، جب لا الہ الا اللہ کہا تھا وہیں ہم نے تمہیں سمجھا دیا کہ خدا بس مجھے کو ماننا ہے اور کسی کو نہیں ماننا ہے. تو ہم اب اگلا کلمہ یہ نہیں پڑھیں گے لا الہ الا اللہ کے بعد محمد اللہ, ہم یہ نہیں کہیں گے. تو ہم نے کہا مالک ماننا بھی ہے اور خدا نہیں ماننا تو کیا ماننا ہے؟ کہا میرا رسول مان. تو جیسے ہی اس نے کہا کہ رسول مانو تو ہم نے کہا لا الہ الا اللہ محمد الرسول اللہ. ہم نے محمد اللہ کا کلمہ نہیں پڑھا, محمد الرسول اللہ کا کلمہ پڑھا. اور پھر اس کے بعد ہم نے خدا سے پوچھا کہ اے پروردگار کہ کیا محمد کے بعد بھی کسی کو ماننا ہے؟ کہا کہ انہی کے ہاتھوں پر دیکھو جن کو وہ بلند کریں ان کو ماننا ہے, اگر وہ کسی اور کو بلند کریں تو ان کو مانو, اور اگر یہ علی کو بلند کریں تو علی کو مانو. نہ اپنی مرضی سے ان کو مانو نہ ان کو مانو, بس جن کو میں منواؤں ان کو مانو. محمد کو میرے کہنے پر تم نے رسول مانا, اب علی کو مانو. تو ہم نے پوچھا کہ مالک کیا علی کو کیا ماننا ہے؟ خدا خبردار, خدا میرے علاوہ کوئی نہیں. تو کہا کہ اے پروردگار کیا علی کو رسول ماننا ہے؟ کہا نہیں, محمد پر نبوت اور رسالت کا خاتمہ ہو گیا. تو میں نے کہا مالک پھر کیا ماننا ہے؟ کہا کہ دیکھو ہاتھوں پر جب بلند کیا ہے تو وہ اعلان کیا کر رہا ہے, جو وہ اعلان کر رہے ہیں اس کو سنو. کہا مولا اور ولایت کا اعلان ہو رہا ہے. کہا جب ولایت کا اعلان ہو رہا ہے تو ان کو ولی مانو, امام مانو, خلیفہ مانو, وصی مانو. جیسے ہی ہم نے یہ سنا تو ہم نے کہا لا الہ الا اللہ محمد الرسول اللہ علی ولی اللہ وصی رسول اللہ وخلیفتہ بلا فصل. اب آپ نے غور فرمایا برادران عزیز, ہم نے اپنی مرضی سے نہ کسی کو مانا, نہ کسی فرد کو مانا, نہ کسی عہدے کو مانا. اس نے کہا کہ مجھ کو مانو تو ہم نے اس کو مانا, اس نے کہا کہ رسول مانو تو ہم نے رسول مانا, اس نے کہا کہ ولی مانو تو ہم نے ولی مانا. آخری جملہ کیا تھا؟ آخری جملہ یہ تھا کہ اس کو مانو جس کو منوائے اس کو مانو, جس کو وہ جو منوائے اس کو وہ مانو, جتنوں کو منوائے اتنوں کو مانو. وہ پانچ کو منوائے تو پانچ کو مانو, وہ بارہ کو منوائے تو بارہ کو مانو, وہ چودہ کو منوائے تو چودہ کو مانو. عجیب بات یہ ہے کہ عام طور پر اس مرحلے پر اس سے زیادہ گنتی مجھے یاد نہیں رہتی. درود بھیجیے محمد و آل محمد, مل کر درود بھیج دیجئے محمد و آل محمد. یہ جتنی چیزیں میں نے آپ کے سامنے بیان کی یہ سب غیب ہیں, ان میں سے کوئی چیز بھی مشاہدے میں نہیں. خدا کی توحید غیب, پیغمبر اکرم کی رسالت غیب, مولا کی ولایت غیب. یا نظرہ غور فرمائیے گا کہ یہ جو میں جملہ کہہ رہا ہوں اس کا کیا مطلب ہے. کہ خدا کی توحید غیب یہ تو چلیے سمجھ میں آتی ہے بات, مگر پیغمبر اکرم, تو کیا پیغمبر اکرم کی رسالت یہ بھی غیب ہے؟ جواب جی ہاں غیب ہے. کہ نہیں, ہمارے لیے ہو سکتا ہے غیب ہو, مگر جن لوگوں نے پیغمبر اکرم کو دیکھا ان کے لیے تو پیغمبر اکرم کا وجود شہود ہے, وہ تو آبزرویشنل رینج میں آ گیا, پھر وہ تو غیب نہیں ہے. نہیں, دیکھیے برادران عزیز ذرا غور فرمائیے گا, جس چیز کو ماننا ہے وہ کیا ہے؟ وہ ہے رسالت. تو کیا عہدہ کبھی مشاہدے میں آتا ہے؟ کبھی عہدہ آبزرویشن میں آتا ہے؟ یعنی یہاں پر میں آپ کی خدمت میں ایک لطیف چھوٹا سا واقعہ عرض کرتا ہوں, میرے موضوع میں خلل نہیں پڑے گا. یہ جناب علامہ سید علی نقی صاحب, کل بھی ان کا اتفاق سے ذکر آیا تھا, تو انہوں نے ایک جگہ یہ بات بیان فرمائی. انہوں نے کہا کہ ایک جگہ سیرت کا جلسہ تھا, آپ جانتے ہیں کہ میلاد کے جلسے ہوتے ہیں پیغمبر اکرم کی ولادت کی مناسبت سے, تو سیرت کانفرنس, سیرت کا جلسہ کہیں پر تھا اور مشترک جلسہ تھا. تو اس میں برادران اہل سنت کے علماء بھی موجود تھے. کہا کہ ہم بھی مدعو تھے. تو وہاں پر مجھ سے پہلے جن مقررین نے تقریریں کیں, تو وہ آپ جانتے ہیں کہ عام طور پر جو محترم برادران اہل سنت ہیں ان کی جو تقاریر ہوتی ہیں اس میں زلفوں کا تذکرہ ہوتا ہے, چہرے کا تذکرہ ہوتا ہے, آنکھوں کا تذکرہ ہوتا ہے. یعنی بہت مشہور جو جامی کا شعر بھی ہے کہ ذسر سینہ اش جامی علم نشرا لقابر خا زمیر آج اشچمی پرسی کہ سبحان الذی اسرا. یعنی آپ اگر دیکھیں کہ اگر تم ان کے سینے کے بارے میں پوچھتے ہو تو علم نشرہ, تو سینے کا ذکر, آنکھوں کا ذکر, چہرے کا ذکر, زلفوں کا ذکر, یہ عام طور پر برادران کے ایک طریقہ کار ہے. تو علامہ سید علی نقی صاحب کی جب تقریر شروع ہوئی تو انہوں نے لائٹر نوٹ پر ایک جملہ کہا کہ جب میں یہاں آیا تو میرا خیال تھا کہ یہ سیرت کا جلسہ ہے, لیکن جب میں تقریریں سن رہا تھا تو مجھے اندازہ ہوا کہ یہ سیرت کا جلسہ نہیں, یہ سورت کا جلسہ ہے. درود بھیجئے گا محمد و آل محمد. سیرت باطن کا نام, چہرے کا نام. بے شک پیغمبر اکرم کی سورت بھی بہت محترم, کیا کہنا, لیکن جس چیز کو آپ سیرت کہتے ہیں, سیرت ہے صادق ہونا, امین ہونا, یہ کردار کی بات ہے. سخی ہونا, شجاع ہونا, صابر ہونا, شاکر ہونا, یہ تمام تر چیزیں اخلاقیات کی ہیں. تو یہ عمل جو ہمارے سامنے ہوتا ہے وہ عمل ہوتا ہے, مگر اس کے پیچھے جو قوت محرکہ ہوتی ہے, جو مہمیز فراہم کرتی ہے اس عمل کو, جو تحریک پیدا کرتی ہے اس عمل کی, وہ یقیناً انسان کی باطنی صفات ہیں, اور وہ باطنی صفات کبھی قابل مشاہدہ نہیں ہوتی ہیں. یعنی آپ غور کیجئے گا اس بات کے اوپر کہ ایمان کس چیز پر لانا ہے, پیغمبر اکرم کے چہرے پر یا ان کی رسالت پر؟ رسالت پر ایمان لانا ہے. اب آپ جو کفار تھے ان سے اگر آپ سوال کریں, یعنی سب سے بڑا کافر تو ابو جہل مثلاً, تو اگر ابو جہل سے پوچھا جائے کہ کیا تم محمد کو نہیں مانتے, کہا محمد کو کیوں نہیں مانتا, بالکل مانتا ہوں, ان کا وجود میرے سامنے, میں کیوں انکار کروں گا. تو جتنے بھی کفار تھے ان سے اگر آپ پوچھیں کہ کیا تم ان کو نہیں مانتے, تو محمد کو محمد ابن عبداللہ کے طور پر تو سبھی مان رہے ہیں, مگر جس چیز کو ایمان کہا جائے گا وہ یہ نہیں ہے کہ کوئی ان کو محمد ابن عبداللہ مانے, ایمان یہ ہے کہ وہ انہیں محمد الرسول اللہ مانے. تو جو مبتدا ہے اس کا تو اقرار ہے, مگر جو خبر ہے اس کا انکار, یعنی جو سبجیکٹ ہے اس کو تو ایگری کر رہے ہیں, جو پریڈیکیٹ ہے اس کا انکار ہو رہا ہے کہ جناب جو خبر دی جا رہی ہے ان کے بارے میں کہ یہ اللہ کے رسول ہیں, کہ یہ غیب ہے. تو لفظ محمد اور وجود محمد کا انکار نہیں ہے, عہدہ رسالت کا انکار ہے کہ جس کی وجہ سے وہ کفر کے انٹائٹلڈ ہو رہے ہیں. ورنہ پیغمبر اکرم کے تعلق سے اگر آپ دیکھیں, اچھا اب آپ آگے بڑھ جائیے مثلا مولا کائنات کے حوالے سے, تو جو مولا کو مولا نہیں مان رہے تو کیا علی بھی نہیں مان رہے؟ علی تو مان رہے ہیں, تو وہ کہہ رہے ہیں کہ یہ علی ہیں. جی ہاں یہ علی ہیں. تو جتنے منافق ہیں وہ سب کے سب علی مان رہے ہیں, مگر علی کو علی ابن ابی طالب ماننا یہ ان کے وجود کا اقرار تو ہے, مگر ان کے عہدے کا اقرار نہیں ہے. وہ چیز جو انسان کو صاحب ایمان بناتی ہے وہ یہ ہے کہ وہ علی کو فقط علی ابن ابی طالب نہ مانے, علی ولی اللہ مانے. تو جیسے ہی ولایت کا اقرار ہوتا ہے وہاں پر عہدے کا اعلان ہوتا ہے. یہی معاملہ قرآن کا. یعنی اگر میرے نوجوان دوستوں میں سے کوئی اگر یہ کہے کہ قرآن تو بالآخر غیب کا معاملہ نہیں رہا, وہ تو ہمارے سامنے مشاہدہ ہے, تو اگر آپ کسی کافر کو بھی پوچھیں گے کہ یہ کتاب کیا کتاب ہے, تو وہ کہے گا کتاب ہے. نہ وہ گتے کا انکار کرے گا, نہ کاغذ کا انکار کرے گا, نہ تحریر کا انکار کرے گا, نہ عبارت کا انکار کرے گا, نہ حروف کا انکار کرے گا. وہ کہے گا یہ گتا ہے, یہ کاغذ ہے, یہ حروف ہیں, یہ عبارت ہے, یہ عربی میں لکھی ہوئی ایک کتاب ہے. تو وہ کتاب کو کتاب تو مان رہا ہے, مگر جس طرح سے محمد کو محمد ماننا ایمان نہیں ہے, رسول اللہ ماننا ایمان, علی کو علی ماننا ایمان نہیں ہے, علی کو ولی اللہ ماننا ایمان ہے, اسی طرح کتاب کو کتاب ماننا ایمان نہیں ہے, کتاب کو کتاب اللہ ماننا ایمان ہے. درود بھیجئے گا محمد و آل محمد. اب کتاب کا من جانب اللہ ہونا کا یہ غیب ہے, علی کا ولی اللہ ہونا یہ غیب ہے, محمد کا رسول اللہ ہونا یہ غیب ہے, خدا کا ایک ہونا کا یہ غیب ہے, خدا کا خدا ہونا یہ غیب ہے, قیامت کا غیب ہے. کچھ چیزیں وہ ہیں کہ جب اس دنیا سے انسان جائے گا تو یقیناً وہ غیب شہود میں تبدیل ہو جائے. مثال کے طور پہ فرشتوں کا وجود ہمارے لیے اس وقت غیب ہے, مگر جب انسان اس دنیا سے جاتا ہے تو بے شک وہ فرشتوں کو دیکھتا ہے. اسی لیے خود مولا کائنات امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام بہت خوبصورت جملہ ہے نہج البلاغہ کے اندر کہ الناس و نیام, کہ لوگ سو رہے ہیں. ہم نے کہا مولا کہاں سو رہے ہیں, کھلی آنکھوں کے ساتھ جاگ رہے ہیں. کہا یہی تو ہم سمجھانا چاہ رہے ہیں کہ کھلی آنکھوں کے ساتھ سو رہے ہیں. اذا ماتوا انتہوا, جب مریں گے تب جاگ جائیں گے. کہا مولا اس وقت تو آنکھیں بند ہو جائے گی. کہا یہی ہم سمجھانا چاہ رہے ہیں کہ تم یہ سمجھتے ہو کہ کھلی ہوئی آنکھوں کے ساتھ جاگ رہے ہیں, میں یہ کہتا ہوں کہ کھلی ہوئی آنکھوں کے ساتھ سو رہے ہیں. تم یہ کہتے ہو کہ مرنے کے بعد آنکھیں بند ہو جائیں گی, میں یہ کہتا ہوں کہ مرنے کے بعد بند آنکھوں کے ساتھ وہ دیکھنے لگیں گے. تو وہ کیا دیکھنے لگیں گے؟ کہ بہت سی وہ حقیقتیں جو دنیا میں رہتے ہوئے غیب تھیں وہاں جا کر وہ شہود میں تبدیل ہو جائیں گی. فرشتہ یہاں غیب ہے, وہاں شہود ہو جائے گا. جس طریقے سے قیامت کا میدان کہ یہاں پر غیب ہے, مگر انسان جب میدان قیامت میں پہنچا تو وہ شہود میں تبدیل ہو جائے گا. جنت اس وقت غیب ہے, جہنم اس وقت غیب ہے, مگر جب انسان میدان حشر میں پہنچے گا تو جو جنت میں جائے گا اس کے لیے جنت شہود میں تبدیل ہو جائے گی, اور جو جہنم میں جائیں گے ان کے لیے جہنم مشاہدے میں آنے والی حقیقت بن جائے گا. لیکن خدا یہاں پر بھی غیب ہے اور وہاں پر بھی غیب ہے. جو عہدے ہیں وہ یہاں پر بھی غیب ہیں اور وہاں پر بھی غیب ہی میں رہیں گے. البتہ برادران انتظار میں ہیں کہ جب وہاں پر جائیں گے تو انشاءاللہ وہ لوگ خدا کا دیدار کریں گے. مگر بہرحال آل محمد کی جو تعلیمات ہیں اس کے اندر صراحت کے ساتھ اس کی نفی کی گئی کہ جو نظر آ جائے وہ محدود ہوتا ہے, کسی سمت کے اندر مقید ہوتا ہے, اور جو محدود اور مقید ہوتا ہے وہ مخلوق تو ہو سکتا ہے, خدا نہیں ہو سکتا. درود بھیجیے گا محمد و آل محمد. تو اب جو بات میں گزارش کرنا چاہ رہا تھا وہ یہ کہ یہ وہ سرا کہ جب پروردگار عالم نے کہا نا الا الذین آمنوا, وہ لوگ کہ جو ایمان لائے, یہ سرا ہے, یہ پہلا سرا ہے کہ انسان اپنے خالق تک پہنچ جائے. جب خالق تک پہنچ گیا تو پھر اس کے بعد جس کو وہ خالق منواتا جائے اس کو انسان مانتا چلا جائے دلیل کے ساتھ. وہ ٹریپ نہیں ہوگا غیب کے نام پر, یہ نہیں ہے کہ غیب کے نام پر اس کو ایکسپلائٹ کیا جائے, غیب کے نام پر وہ کسی وہم کو قبول کرنے کے لیے تیار نہیں ہوگا, غیب کے نام پر فراڈ اور دھوکے کی کوئی گنجائش نہیں. ہاں یہ بات اپنی جگہ طے ہے کہ ایک مرتبہ اس نے اس حقیقت کو سمجھ لیا کہ جو غیب میں واقعیت رکھتی ہے فیکٹ ہے, تو پھر اس کے بعد اس کا درجہ بلند ہو جائے گا کہ اس نے اس حقیقت کو پا لیا. اب یہاں پر عدد ارریلیونٹ ہے, یعنی غور کیجئے گا کہ یہاں پر عدد اب ارریلیونٹ ہو گیا کہ کتنے لوگ اس کو قبول کرتے ہیں کہ اس سے کوئی فرق نہیں پڑتا, وہ پانچ ہو, پانچ سو ہو, پانچ ہزار ہو, پانچ لاکھ ہو, پانچ کروڑ ہو, اسے کوئی فرق نہیں پڑتا, اس لیے کہ حقیقت کو حقیقت ماننا یہ انسان کے نفس کی شرافت کی دلیل کہ وہ حقیقت کو حقیقت ماننا چاہتا ہے. دیکھیے ہو سکتا ہے کہ میرے محترم جو سامعین ہیں ان کے لیے یہ دعا نہیں ہو, لیکن یہ ہے کہ بہرحال آپ کو نیٹ کے اوپر بھی سرچ کریں گے تو مل جائے گی. کمال ہے مطالعہ کرنے کی دعا, علم حاصل کرنے سے پہلے پڑھنے کی دعا, کیا دعا ہے جو آل محمد کے ذریعے سے ہم تک پہنچی ہے. ذرا اس دعا پر غور کیجیے گا, اللہم اخرجنی من الظلمات الوہم و اکرمنی بنور الفہم. کمال ہے بھائی, آپ کتاب پڑھ رہے ہیں تو کتاب کے ذریعے سے اپنے علم میں اضافہ کرنا چاہتے ہیں. معصوم فرماتے ہیں کہ مطالعے سے پہلے خدا سے یہ دعا مانگو, وہ دعا کیا ہے, اللہم اے پروردگار اخرجنی من الظلمات الوہم, مجھے نکال دے وہم کے اندھیروں سے, وہ اکرمنی بنور الفہم, اور مجھے فہم کے نور کے ذریعے سے مجھ پر احسان فرما, میری عزت میں اضافہ فرما. نور الفہم اور ظلمات الوہم, ایسا نہ ہو کہ میں اس مطالعے کے بعد بھی وہم کا شکار ہو جاؤں, وہم میں گرفتار ہو جاؤں, کسی ایسے کو نہ ماننے لگوں کہ جس کی حقیقت نہیں. اور اے پروردگار میں جو تجھ سے مانگ رہا ہوں وہ یہ کہ مجھے عزت دے, کہ مجھے فہم کا نور اگر ملے گا تو میری عزت میں اضافہ ہو. آپ نے غور فرمایا کہ کتنا اصرار کیا جا رہا ہے کہ انسان اپنے انٹلیکٹ کو استعمال کرے, عقل کو استعمال کرے, کہ اس کے پاس کوئی دلیل ہونی چاہیے کسی چیز کو ماننے کے لیے اور قبول کرنے کے لیے. تو اللہم اخرجنی من الظلمات الوہم و اکرمنی بنور الفہم. اللہم افتح علینا ابواب رحمتک وانشر علینا خزائن علومک برحمتک یا ارحم الراحمین, کہ مجھے اپنی رحمتوں کا خزانہ عطا فرما, علم عطا فرما. وہ پھر آگے دعا کنکلوڈ ہوتی ہے, مگر جو دو جملے ابتدائی ہیں وہ بہت اہم ہیں کہ مجھے ظلمت وہم سے دور کر دے اور نور فہم سے قریب کر دے. درود بھیجیے گا محمد و آل محمد. اب فرض کیجئے کہ اگر لوگوں کی ایک بڑی تعداد وہ کسی حقیقت کو قبول نہ کرے تو کیا اس سے وہ حقیقت تبدیل ہو جائے گی؟ بھائی زمین گول ہے, بہت سارے افراد آج بھی نہیں مانتے تو اسے کیا فرق پڑتا ہے کہ زمین ان کے نہ ماننے کی وجہ سے چپٹی ہو جائے گی؟ کہ چونکہ اکثریت مثلا, اب تو خیر اکثریت مان رہی ہے, مگر آپ جانتے ہیں کہ ایک زمانے میں زمین کو گول ماننے والوں کی تعداد بہت مختصر تھی, تو کیا اس کی وجہ سے زمین کی گولائی ختم ہو جائے گی؟ लोगों के ना मानने की वजह से, या फर्ज कीजिए कि सूरज नजर आ रहा है चमकता हुआ, तो कोई कहे कि जनाब मैं सूरज को आज से चांद कहूँगा और चांद को आज से सितारा कहूँगा, तो क्या उसके कहने की वजह से चांद सितारे में तब्दील हो जाएगा और सूरज चांद में तब्दील हो जाएगा? तो सब उसको यही कहेंगे ये तुम्हारे मानने के मोहताज नहीं है, तुम मानो न मानो सूरज सूरज है, तुम मानो न मानो चांद चांद है। जिस तरीके से लोगों के न मानने की वजह से सूरज चांद नहीं बन जाता, चांद सितारा नहीं बन जाता, उसी तरीके से लोगों के न मानने की वजह से खुदा को कोई फर्क नहीं पड़ता। ये बात ध्यान में रखिएगा कि खुदा को एक मानना है, मगर इसके मानने के नतीजे में खुदा की तौहीद में कोई इजाफा नहीं होता और लोगों के इनकार की वजह से खुदा की तौहीद को कोई सदमा नहीं पहुंचता। यानी ये बुनियादी बात है। अल्लामा ज़ीशान हैदर जवादी आलल्लाहु मक़ामहु, एक और हमारे मोहसिन, उन्होंने एक मर्तबा बहुत प्यारा जुमला कहा था। उन्होंने कहा था कि खुदा को खुदा मानो, खुदा बेनियाज है, तुम मानो न मानो, तुम्हारे मानने की वजह से खुदा की तौहीद में इजाफा नहीं हो जाता, तुम्हारे इनकार की वजह से खुदा की तौहीद को कोई सदमा नहीं पहुंचता। ये तुम्हारे सजदे रेफरेंडम के वोट नहीं है कि जो खुदा को खुदा बनाएंगे, ये कोई दिया गया वोट नहीं है। वरना इंसाफ की बात यह है कि आज अगर आप पूरी दुनिया में जो ग्लोब पर आबादी है कितनी, 6.5-7 अरब, उससे ज़्यादा तो नहीं है। तो अगर ज़्यादा तादाद में लोगों से सवाल करें तो क्या खुदा के तौहीद के उस कॉन्सेप्ट को जो इस्लाम और कुरान देता है, क्या अक्सरियत कबूल करती है? नहीं कबूल करती। यानी अगर आप इंसाफन देखें तो क्रिश्चियंस की तादाद मुसलमानों से ज़्यादा है। यानी मुसलमान खुद आपस में जितने बटे हुए हैं वो तो हैं ही, मगर चलिए मुसलमानों की तादाद आप 1 अरब से कुछ ज़्यादा ले लीजिए, मगर जो क्रिश्चियंस हैं उनकी तादाद तो 1.5 अरब, उससे भी कुछ ज़्यादा होगी। तो आप मुझे बताइए, वो तो ट्रिनिटी का कॉन्सेप्ट रखते हैं, इन द नेम ऑफ द फादर द सन एंड द होली घोस्ट। तो वहाँ पर वो तौहीद तो कॉम्प्रोमाइज हो गई, वहाँ पर तो टेबल ही अलग आता है कि जहाँ पर 3 1s 1 होता है और 1 3s 1 होता है, वो टेबल ही अलग हो जाता है कि 3 को मानने के बाद भी तौहीद महफूज रहती है। लेकिन आप गौर फरमाइए कि वो जो तौहीद इस्लाम बयान कर रहा है वो तौहीद तो ये नहीं है। तो इतने अफराद अगर मुखालिफ हैं तो उसकी वजह से कोई नुकसान हो गया? रशिया के अंदर 1 अरब से ज़्यादा लोग हैं, चाइना के अंदर 1 अरब से ज़्यादा लोग हैं। आप मुझे बताइए, ये सब के सब इस्लाम के दिए हुए तसव्वुर तौहीद को कबूल नहीं करते। तो दुनिया में अगर अक्सरियत से पूछा जाए तो उस तसव्वुर तौहीद या मोनोथीइज्म को वो कबूल नहीं कर रहे। तो क्या उसके कबूल न करने की वजह से खुदा की तौहीद को कोई सदमा पहुँचता? तो अल्लामा का जुमला था, बहुत प्यारा जुमला था कि अंतुमुल फ़ुक़रा, तुम सब के सब फ़कीर हो, अल्लाह गनी है हमीद है। ये कुरान की आयत है कि अल्लाह गनी है, बेनियाज है और फिर काबिल तारीफ है। तुम्हारे मानने या न मानने से उसके एक होने को कोई फर्क नहीं पड़ता। तुम उसको एक मानो ताकि तुम मुवाहिद कहलाओ। तुम अगर एक नहीं मानोगे तो तुम मुशरिक रह जाओगे। वो एक था, वो एक है, वो एक रहेगा, का तुम्हारे मानने न मानने की वजह से वो एक नहीं बन रहा। वो एक है इसलिए तुम उसको मानो। तुम मानोगे तो तुम मुवाहिद कहलाओगे, नहीं मानोगे तो तुम मुशरिक कहलाओगे। वो एक था, वो एक है, वो एक रहेगा, का जो खुदा की शान है वही खुदाई ओहदेदारों की शान। जिस तरह से खुदा तुम्हारे मानने का मोहताज नहीं, रसूल भी तुम्हारे मानने का मोहताज। रसूल को तुम मानोगे तब वो रसूल नहीं बनेगा, वो रसूल है इसलिए तुम उसको मानो। तुम मानोगे तो तुम मुसलमान कहलाओगे, तुम नहीं मानोगे तो तुम काफिर कहलाओगे। अगर तुम मानोगे तुम मुसलमान कहलाओगे, नहीं मानोगे तुम काफिर कहलाओगे। वरना वो रहमतुल आलमीन थे, रहमतुल आलमीन हैं, रहमतुल आलमीन रहेंगे। का जो खुदा और रसूल का मामला है वही अली का मामला है। का तुम उसको वली मानो, तुम्हारे मानने की वजह से वो वली नहीं बनेगा, वो वली है इसलिए तुम मानो। तुम मानोगे तो तुम मोमिन कहलाओगे, तुम नहीं मानोगे तो तुम मुनाफिक कहलाओगे। वो कुल्ले ईमान थे, कुल्ले ईमान हैं, कुल्ले ईमान रहेंगे। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। एक मर्तबा और दुरूद भेज दीजिए मोहम्मद व आले मोहम्मद। अब अगर बरादरान अजीज ये बात वाज़े हो गई तो मैं आपकी खिदमत में तकरारन अर्ज कर रहा हूं, کہ یہ حقیقت کے جو معاملات ہیں, واقعیت کے جو معاملات ہیں, جو فیکچوئل معاملات ہیں, اس میں عدد ارریلیونٹ ہوتا ہے. نمبر, یہ نمبر گیم نہیں ہے. جو واقعیت ہے اس کے اندر اس حقیقت کو دیکھا جاتا ہے, چاہے بہت بڑی تعداد میں لوگ اس کا انکار کر رہے ہوں. یعنی یہاں پر میں آپ کے سامنے پانچویں امام, امام محمد باقر علیہ الصلوۃ والسلام کا ایک جملہ عرض کرنا چاہوں گا کہ پانچویں امام سے کسی نے سوال کیا کہ فرزند رسول, یہ بتائیے کہ جب پیغمبر اکرم کا وصال ہوا تو حضور کی وفات کے موقع پر کتنے لوگوں نے علی کا ساتھ دیا؟ عدد آ گیا, نمبر گیم ہو گئی کہ کتنے لوگوں نے علی کا ساتھ دیا, کہ جب پیغمبر اکرم کا وصال ہوا, حضور کی وفات ہوئی, تو کتنے لوگوں نے علی کا ساتھ دیا. تو کیا یہ سائل سوال اس لیے پوچھ رہا تھا کہ اپنی معلومات میں اضافہ کرے؟ یہ بٹوین دا لائنز ٹانٹنگ ہے, یہ بین السطور طنز ہے. ایک منطوق ہوتا ہے, ایک مفہوم ہوتا ہے, کچھ کہا جاتا ہے, کچھ سمجھا جاتا ہے. تو کئی مرتبہ انسان کی باڈی لینگویج بتا رہی ہوتی ہے, اس کے چہرے پر تبسم بتاتا ہے کہ ایک طنزیہ مسکراہٹ ہے کہ جس کے ساتھ وہ سوال کر رہا ہے. تو سوال کیا ہے کہ فرزند رسول, یہ بتائیے کہ پیغمبر اکرم کی وفات کے بعد کتنے لوگوں نے علی کا ساتھ دیا. یعنی طنز یہ ہے کہ کچھ ہی گنتی کے تو لوگ تھے کہ جنہوں نے علی کا ساتھ دیا. تو ان میں کون تھے؟ سلمان تھے, ابو ذر تھے, مقداد تھے, عمار تھے, عباس ابن عبد المطلب تھے, بنی ہاشم کے کچھ اور لوگ تھے. تو زیادہ تر افراد تو وہ تھے کہ جنہوں نے علی کا ساتھ نہیں دیا. وہ جانتا ہے اور خوب جانتا ہے, وہ نام نہیں پوچھنا چاہ رہا, وہ یہ کہنا چاہ رہا ہے کہ اتنے سے لوگ تھے گنتی کے مٹھی بھر کہ جنہوں نے علی کا ساتھ دیا, زیادہ تر لوگوں نے علی کا ساتھ نہیں دیا. تو واپس سوال سنیے, فرزند رسول, کتنے لوگوں نے پیغمبر اکرم کی وفات کے بعد علی کا ساتھ دیا؟ تو پانچویں امام نے وہ جواب دیا, وہ یاد رکھنے کے قابل ہے. پانچویں امام نے جواب کی بجائے پہلے تو سوال کیا کہ تم گویا یہ کہنا چاہتے ہو کہ اگر زیادہ لوگوں نے علی کا ساتھ دیا تو علی کا رتبہ بڑھ جائے گا, اور اگر کم لوگوں نے ساتھ دیا تو علی کا رتبہ گھٹ جائے گا. تم یہ کہنا چاہتے ہو؟ جی 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 فرزند رسول, میں یہی کہنا چاہ رہا ہوں. دس ایگزیکٹلی واٹ آئی مینٹ, یہی میرا خیال تھا اور یہی میرا مقصود اور میرا مطلوب تھا, یہی میں کہنا چاہ رہا تھا. واپس سوال سنیے, کتنے لوگوں نے ساتھ دیا پیغمبر اکرم کی وفات کے بعد؟ پانچویں امام فرماتے ہیں, تم یہ کہنا چاہتے ہو کہ اگر زیادہ لوگوں نے ساتھ دیا تو علی کا رتبہ بڑھ جائے گا, اور کم لوگوں نے ساتھ دیا تو علی کا رتبہ گھٹ جائے گا. جی 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 فرزند رسول, میں یہی کہنا چاہ رہا ہوں. تو پانچویں امام نے اب جو جواب دیا وہ یہ تھا کہ تم نے معیار ہی کو نہیں سمجھا. کہا حضور آپ سمجھا دیجئے. کہ یہ کہاں سے طے ہوا کہ لوگوں کے ساتھ دینے یا نہ دینے کی وجہ سے علی کا رتبہ بڑھتا یا گھٹتا ہے؟ کہا پھر معیار کیا ہے؟ کہا ہم یہ نہیں کہتے کہ اگر لوگ ساتھ دیں گے تو علی کا رتبہ بڑھ جائے گا, لوگ ساتھ نہیں دیں گے تو علی کا رتبہ گھٹ جائے گا. ہم یہ کہتے ہیں کہ جو ساتھ دے گا علی کا, ساتھ دینے کی وجہ سے اس کا رتبہ بڑھ جائے گا, جو ساتھ نہیں دے گا اس کا رتبہ گھٹ جائے گا. لوگوں کے ساتھ دینے کی وجہ سے علی کا رتبہ بڑھتا گھٹتا نہیں ہے. لوگ ساتھ دیں نہ دیں, علی علی ہے. خدا کو لوگ مانے نہ مانے, اس کی توحید انٹیکٹ ہے. رسول کا لوگ ساتھ دیں نہ دیں, رسول رسول ہیں. علی کا لوگ ساتھ دیں نہ دیں, علی ولی ہے. لوگوں کے ساتھ دینے کی وجہ سے علی ولی نہیں بنا. اسی طریقے سے اگر لوگ ساتھ دیں تو لوگوں کا رتبہ بڑھتا ہے, اگر لوگ ساتھ نہ دیں تو لوگوں کا رتبہ گھٹتا ہے. علی کے رتبے کو اس سے کوئی فرق نہیں پڑتا. غور فرمایا آپ نے, یہی جملہ تھوڑے سے فرق کے ساتھ خود مولا کائنات نے ارشاد فرمایا, اور وہ بھی نہج البلاغہ کے اندر جملہ موجود ہے. اور مصر کے اسکالر جو کہ شیعہ نہیں ہیں, اظہر کے, انہوں نے بعض مقامات پر واقعا غیر معمولی اعتدال کا مظاہرہ کیا. ان میں سے ایک موقع یہ کہ جہاں مولا کا ایک جملہ ہے اور اس کی بہت تعریف کی اظہر کے اسکالرز نے, اور وہ جملہ کیا تھا؟ دیکھیے وہی عدد, حقیقت اور عدد. تو کسی نے امیر المومنین سے یہ کہا کہ مولا, امیر المومنین آپ کیا سمجھتے ہیں؟ مولا بھی کہہ کر مخاطب نہیں کیا, آپ کا کیا خیال ہے؟ یہ جنگ جمل کے کانٹیکس میں بات ہو رہی ہے. اب آپ جانتے ہیں کہ جنگ جمل میں سامنے کون تھے. تو جنگ جمل کے کانٹیکس میں بات ہو رہی ہے کہ آپ کا کیا خیال ہے या अली, आपके कहने पर मैं अहले जमल को बातिल पर मान लूंगा और आपको हक पर खूब तस्लीम कर लूंगा। क्या आपके कहने पर मैं आपको हक मान लूंगा और जमल वालों को बातिल पर मान लूंगा? उनकी भी तो कोई रिश्तेदारी है, उनका भी तो कोई ताल्लुक है। अगर आपकी पैगंबर अकरम से कुर्बत है तो उनकी भी तो कोई रिश्तेदारी है। तो मैं आपके कहने पर आपको हक पर मान लूंगा और उनको बातिल पर मान लूंगा। जिस पर अमीरुल मोमिनीन ने जो जवाब दिया है उसके लिए कहा गया कि प्राइसलेस, एक ऐसा जुमला है कि इतना बेशकीमत है कि इसकी कीमत दी ही नहीं जा सकती। और वो जुमला क्या है, उसका खुलासा यह है कि ऐ मेरे दोस्त, उसने क्या कहा था, उसने कहा था आपके कहने पर मैं आपको हक पर मान लूंगा और अहले जमल को बातिल पर मान लूंगा। तो मौला ने जवाब दिया, ऐ मेरे दोस्त, तुमने हक को कब जाना कि हक पर कौन है उसको पहचानोगे? तुमने उस मयार को कब जाना कि तुम्हें यह पता चले कि हक क्या होता है? जब तुम हक ही को नहीं जानते तो हकदार को कैसे पहचानोगे, और जब तुम बातिल ही को नहीं जानते तो बातिल परस्त को कैसे पहचानोगे? तो पहले हक को तो पहचानो तो हकदार भी समझ में आ जाएगा, बातिल को पहचानो तो बातिल परस्त भी समझ में आ जाएगा। तो आपने अंदाजा किया बरादरान अजीज के ये अजीब जुमला अमीरुल मोमिनीन का, और वाकई मौला का ये कहना हक है, हक और हकदार, तो मौला का ये कहना हक है। तवासव बिल हक व तवासव बिल सब्र, हक है कि मौला ये जुमला कहें। इसलिए कि पैगंबर अकरम ने रिश्तेदारी की बुनियाद पर ये फैसले नहीं किए थे कि जब पैगंबर कह रहे थे अल हक को मालीन व अली माल हक, ये हक अली के साथ है, अली हक के साथ। आप देखिए जुमला इस्मिया है, ज़ाहिर है दामन वक्त बिल्कुल गुंजाइश नहीं है, लेकिन गौर फरमाइएगा बरादरान अजीज की क्या अजीब जुमला है कि जो पैगंबर फरमा रहे अली हक के साथ है, हक अली के साथ। उसके बाद अगर पैगंबर इतनी दुआ मांगते ना तो ये भी बड़ी बात थी कि पैगंबर कहते कि ऐ परवरदिगार अली को उधर फेर दे जिधर हक फिर जाए। अगर ये भी पैगंबर कहते तो बड़ी बात थी, मगर पैगंबर ने ये नहीं कहा, बल्कि पैगंबर तो इससे भी आगे की बात कह रहे हैं, फरमाते हैं कि ऐ परवरदिगार हक को उधर फेर दे जिधर अली फेर जाए, हक को उधर फेर दे कि जिधर अली फिर जाए। यानी अब हक अली के साथ कैसे है, गोया पैगंबर कहना चाहते थे अली मुझसे बिला फसल है, हक अली से बिला फसल, दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। और बस बरादरान अजीज जब ये एस्टेब्लिश हो गया कि अदद इर्रेलेवेंट है तो फिर उसके बाद कम हो मगर हक वाले, 72 हो मगर हक वाले, चाहे सामने हजारों का मजमा, मगर आप मुझे बताइए कि उन हजारों की क्या अहमियत है इनके मुकाबले में जो हक को समझ चुके हैं, हक को पहचान चुके हैं। और आज जाहिर है कि हमें जिक्र करना है मुख्तसर ही सही मगर मसाइब की मंजिल पर छोटी शहजादी का, जनाब सकीना का। ये वो बच्ची है कि जिसको हुसैन ने अपने परवरदिगार से नमाज शब की दुआओं में मांगा था। ये राज उस वक्त खुला कि जब हुसैन रुख्सत आखिर के बाद जुलजना पर बैठकर मक्तल की तरफ जाना चाहते हैं और जुलजना ने आगे बढ़ने से इनकार कर दिया, हुसैन ने अपने लबों को जुलजना के कानों से करीब किया और एक जुमला कहा, ए जुलजना ये आखिरी जहमत है, ए जुलजना ये आखिरी जहमत है, तू भी बहुत थक चुका है मगर अब इसके बाद कोई और जहमत नहीं है। जुलजना ने अपनी ज़बान बेज़बानी से मुतवज्जे किया तो हुसैन ने देखा कि पिछले पैरों से सकीना लिपटी हुई फरियाद कर रही है, ए जुलजना मेरे बाबा को मख्तल में ना ले जा, सुबह से जो गया वो पलट कर वापस नहीं आया, ए जुलजना मेरे बाबा को मख्तल में ना ले जा। जिसके बाद हुसैन जुलजना से ज़मीन करबला पर आए, बच्ची को गोद में लिया और फिर उसके बाद प्यार से कहने लगे, दाईनी सकीना लअल्ली आतिक बिल्मा, सकीना मुझे जाने दे शायद मैं तेरे लिए पानी ला सकूँ। तो सकीना ने जो सुबह से पानी पानी कह रही थी हाथों को जोड़ कर कहा, बाबा मैं पानी का नाम भी नहीं लूँगी, मुझे पानी नहीं चाहिए, मेरे चचा अब्बास भी यही कहकर गए थे, ना पानी आया ना मेरा चचा वापस आया, मैं पानी का नाम भी नहीं लूँगी, ए बाबा बस आप मुझे छोड़ कर मत जाइए। उस वक्त हुसैन कहते हैं, ए सकीना तू मेरी नमाज शब की दुआओं का नतीजा है, मैंने अपने परवरदिगार से तुझे नमाज शब में मांगा था कि ऐ परवरदिगार मुझे एक ऐसी बेटी अता कर कि जिससे मैं बहुत प्यार करूं, वो मुझे बहुत प्यार करे और मेरे बाद तेरे दीन की खातिर उसे तमाचे लगे मैं सब्र करूं। ऐ सकीना, मेरी उस दुआ के बाद तू पैदा हुई। सकीना अपनी मासूमियत में ये जुमले सुन रही थी, कुछ समझ रही थी, कुछ नहीं समझ रही थी। और अब हुसैन कहते हैं, सकीना तू सीने पर सोने की आदी है, मैं कुछ देर के लिए रेगजारे करबला पर लेट जाता हूँ, तू मेरे सीने पर अपना रुखसार रख दे, शायद तुझे नींद आ जाए। हुसैन कुछ देर के लिए लेटे, बच्ची ने अपना रुखसार बाबा के सीने पर रखा और अब बच्ची की आंख लगी और आंख खुली और सकीना कहती है, बाबा जरा मुझे अपनी गोद से उतार तो दीजिए। हुसैन ने गोद से उतार दिया, कह जाइए बाबा, खुदा हाफिज। हुसैन कहते हैं कि सकीना अभी तो मुझे रोक रही थी और अब कह रही है जाइए खुदा हाफिज। का बाबा अब नहीं रोक सकती। अब क्यों नहीं रोक सकती? का अभी आंख लगी तो मैंने दादी फातिमा जहरा को देखा, मेरी दादी मुझसे कह रही थी सकीना मेरे हुसैन का रास्ता मत रोक, वो वक्त आ गया कि जिसके लिए मैंने अपने हुसैन को चक्कियां पीस पीस कर पाला था। जाइए बाबा खुदा हाफिज। बस अजीजों, में हुसैन की जंग नहीं पड़ रहा, मैं तो छोटी शहजादी का कुछ जिक्र करना चाह रहा हूँ कि जब हुसैन शहीद हो गए और जुलजना पलट कर वापस आया, फिजाओं के अंदर तो ये आवाज़ गूंज रही थी, अल्लाह खत कुतल हुसैन बे करबला, अल्लाह खत जो बेहल हुसैन बे करबला। मगर जुलजना जब पलट कर वापस आया है और उसके हिन हिनाने की आवाज़ आई है, तो सबसे पहले जिसने बाहर आकर देखा है वो सकीना थी। और उस बच्ची ने देखा कि जुलजना है, बागे कटी हुई है, खून में डूबा हुआ है, चेहरा झुका हुआ है। और उस मौके पर सकीना ने एक जुमला कहा, अजीब जुमला कहा, बल्कि सवाल किया, ऐ जुलजना मुझे सिर्फ इतना बता दे, हल सुखिया अभी हम कुतला अचानन, जब मेरा बाबा ज़िबा हो रहा था तो पानी मिल गया या प्यासा ज़िबा कर दिया गया? ऐ सकीना तुझे कैसे बताएं, तेरा बाबा तेरी तरह प्यासा इस दुनिया से गया, उसे पानी नहीं मिला, उसे उसके खून से सहराब किया गया। अला लानतुल्लाह अला ज़ालिमीन وسيعلم الذين ظلموا ايام انقلب ينقلبون بار الہ اس قلیل توسل کو اپنی بارگاہ میں قبول فرما، ان آنسوؤں کو جناب سیدہ کے رومال میں جگہ عطا فرما، بانیان اور حاضرین کی توفیقات میں اضافہ فرما، دعاؤں کو مستجاب فرما، عزاداری عزاداروں عزا خانوں کی حفاظت فرما، بیماروں کو شفا عطا فرما، بے روزگاروں کو رزق حلال عطا فرما، زمانے کے امام کے ظہور میں تعجیل فرما، ہمیں ان کے آوان و انصار میں شمار فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم۔